नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले केशव गेवालीका कथाहरू लिएर आइपुगेको छु। मैले गएको साता केशव गेवालीको विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका कथाहरू वाचन गरेर सुनाएको थिएँ र दुईवटा कथाहरू हामीले गएको शुक्रबारको कार्यक्रममा सुन्यौं। आज पनि मैले उहाँकै कथाहरू लिएर आइपुगेको छु। आज मसँग दुईवटा कथाहरू छन् र म पहिलो चरणमा केशव गेवालीको कथा वाचन गर्दैछु। शीर्षक रहेको छ ब्ल्याक होल। हिजो अफिसबाट हिँड्ने बेलामा सहयोगी भाइले एउटा ठूलो खाम मेरो हातमा दियो। भन्यो, दिउँसो कसैले यो तपाईँलाई दिनु भनेर रिसेप्सनमा छोडेर गएछ। मैले उल्टाइ पल्टाइ हेरेँ। ठूला ठूला अक्षरमा मेरो नाम लेखिएको थियो। मैले खाम खोलेँ, भित्र अर्को खाम थियो, त्यसमा गोप्य र व्यक्तिगत लेखिएको थियो। घडी हेरेँ, 6 बजिसकेको थियो। त्यो खाम आफ्नो ल्यापटपको झोलामा कोचेँ र बाहिर निस्केँ। भोलिपल्ट बिहान 4:30 बजेतिर उठेर केही लेख्ने कोसिस गर्दै थिएँ। हिजोको चिठीको याद आयो। ब्यागबाट खाम निकालेर भान्सामा गएँ। चिया नखाइ भएन। पानी बसालेर खाम खोलेँ। भित्रबाट एउटा चिठी र डायरी निस्कियो। चिठी पढ्न सुरु गरेँ। लेखक, मैले तिम्रा केही फुटकर लेख कथा पढेकी छु। मलाई तिम्रा रचनाहरू एकदम मन परेर होइन, आफ्नो कुरा सुनाउन कोही नपाएकोले यो चिठी तिमीसम्म पुगेको हो। मेरो अन्तर्यको कुरा सुनाउन मिल्ने मान्छे कोही भेटिन। म अनायासै पोखिएँ पानाभरि। तेजाब जस्तो यो आत्माभिव्यक्ति लेखिसकेपछि धुजा धुजा पार्न मन थिएन। निर्धक्कसँग यो कुरा मेरो हो भनेर सिरानीमा राख्ने हिम्मत मसँग छैन। पेसाले कथा लेख्ने तिम्रो लागि यो गजबको विषय पनि हुन सक्ला। आफ्नो ऐठन कम गर्न लेखेको भए पनि तिमी मार्फत नै सही मेरो जीवनमा जोडिएको कुनै पात्रले पढ्यो भने यो कथा मलाई यो काल्पनिक रोमाञ्च नै काफी छ। सत्यलाई जस्तो छ त्यस्तै सामना गर्ने साहस मसँग छैन। पत्रमा योभन्दा बढी केही थिएन। पत्रसँग एउटा पातलो डायरी थियो। ठूलो कप भरि मरिच हालेको पिरो कालो चिया बनाए। घरका अरू सबै मान्छे सुतिरहेकै थिए। चियाको चुस्कीसँगै डायरी पल्टाए। डायरीको पहिलो र दोस्रो पाना च्यातिएको थियो। तेस्रो पानाको सिरानमा 3 लाइन लेखेर काटिएको थियो। त्यसको ठिक तलपट्टि सुन्दर अक्षरहरू थिए। मैले फेरि चियाको चुस्की लिएर पढ्न सुरु गरेँ। किन यति अप्ठ्यारो भइरहन्छ मलाई? दैनिक जीवन नै एउटा युद्ध जस्तो। हप्ता दिनदेखि राम्ररी सुतेकी छैन। श्रीमानलाई पनि अलिक फरक अनुभव भएछ कि? आज बिहान क्याम्पस जानु अघि एकपटक सोधे, तिमीलाई ठिक छ? सन्चो भएन भने रोग पालेर नबस है। मलाई उत्तर दिन पनि मन थिएन। केही त भन्नै पर्यो भने त्यस्तो केही होइन, अलिक टाउको दुखे जस्तो भएको छ, माइग्रेन होला, एक दुई दिनमा ठिक होला, धेरै चिन्ता नगर्नु। मैले उत्तर सक्नुभन्दा पहिले नै उनी ढोका बाहिर गइसकेका थिए। शरीरमा खासै बिसन्चो त थिएन, त्यसै बसेर पनि केही समाधान हुने होइन। समाधान हुनलाई पनि केही समस्या त हुनु पर्यो नि। जीवनभरको उदासीलाई कसैले समस्या भन्छ? एउटा गाँठो छ भित्रभित्र कतै, त्यसै त्यसै अचेटिरहन्छ। छोरो घरमै भएको भए पनि केही त हुन्थ्यो काम गर्न। उसकै लागि भए पनि खाना बनाउनु, स्कुल जान तयार गरिदिनु, एउटा नियमित व्यस्तता हुन्थ्यो र मलाई त धेरै सोचिरहने फुर्सद हुँदैन थियो होला। छोरो होस्टेल गएपछि त्यो काम पनि घटेको छ। श्रीमान बिहान पढाउन कलेज हिँडेपछि एकैचोटि साँझ आउँछन्। उनले भने पनि, अब नयाँ काम खोज अथवा अहिलेकै अफिसमा फुल टाइम मिल्छ कि? हप्ताको 3 दिन, त्यो पनि जम्मा 4 घन्टा पनि कुनै काम हो। खाली भएर दिक्क भएको तिमी हो, पक्का लाग्छ। लाग्छ म भित्र एउटा खालीपन छ, अँध्यारो गहिरो खाडल, ब्ल्याक होल भन्छन् नि, हो त्यस्तै एउटा गहिरो खालीपन जो कसै गर्दा पनि भरिँदैन। त्यति छोटो समयमा पनि तिमी गहिरोसँग आरोपित भयौ म भित्र। जब छुट्टियौ गहिरो खालीपन दिएर गयौ। जति कोसिस गर्छु नहेरौँ त्यो अँध्यारो, नसम्झौ तिमीलाई, तर सक्दिन। त्यही दिन साँझ त फिजिक्स प्रोफेसर मेरा श्रीमान कसैलाई भन्दै थिए, जसलाई हामी ब्ल्याक होल भन्छौँ, त्यो खाली ठाउँ त हुँदै होइन, ब्रह्माण्डकै सबैभन्दा सघन क्षेत्र हो त्यो। त्यहाँ असीम गुरुत्वाकर्षण छ, त्यसको आकर्षणबाट केही हुम्किँदैन, स्वयं प्रकाश पनि बाङ्गो हुन्छ त्यहाँ पुगेपछि। त्यही बाङ्गिएको प्रकाशको परिधिभित्र जे छ त्यही ब्ल्याक होल हो। सबैभन्दा रमाइलो कुरा के हो भने सबै तस्विरहरू ब्ल्याक होलको कारण उत्पन्न प्रभावहरूको, ब्ल्याक होलको होइन। यति भनेर उनी चुप लागे। म भान्सा सफा गरिरहेकी थिएँ र भर्खरै सुनेका कुरा मनभरि घुम्न थाले। के ब्ल्याक होलको बाहिर अन्तरिक्षमा मात्रै छ? म भोगिरहेकी छु एउटा ब्ल्याक होल आफैभित्र। मेरो सम्पूर्ण अस्तित्वले भित्रपट्टि केही लुकाएर राखेको छ, असीम आकर्षण छ त्यसमा। म हर समय तानिरहन्छु त्यतातिर। सायद मेरो सबै अस्तित्व म भित्रको त्यो ब्ल्याक होल वरिपरि बनेको छ, त्यसैले आकर्षणले तोकेको परिधि नै मेरो सीमा रेखा भएको छ। श्रीमानले मलाई अनेक अनेक पटक सोधेका छन्, किन तिमी बाहिर जान मन गर्दिनौ? पटक पटकको आग्रहपछि दिक्क लागेर होला भन्छन्, तिमी कस्ती अनौठी, कहीँ जान मन लाग्दैन, घुम्न मन लाग्दैन, अरू त कति मौका खोज्छन् लोग्ने स्वास्ने हिँड्न। बिचरा उनलाई के थाहा म किन हिँड्न मन गर्दिनँ? लाग्छ मेरो सारा सीमाहरू तिमीसँगको त्यो दुई वर्षले निर्धारण गरेको छ। तिमी त ठूलो एउटा ब्ल्याक होल, म तानिरहन्छु निरन्तर त्यतै। अचम्म लाग्छ सम्झिँदा 20 वर्षपछि पनि। कैयौँ पटक झस्केकी छु आफ्नै लोग्नेको अनुहारसँग। म हेरिरहेकी हुन्छु उसलाई र अचानक त्यो अनुहार बदलिन्छ र तिमी भइदिन्छ। मैले त्यसरी हेरेको देखेर श्रीमानले कैयौँ पटक भनेका छन्, म पनि कम राम्रो छु र। म हाँसिदिएकी छु त्यसमा। उनी त्यसैलाई प्रेम भन्ठान्छन्। एउटै छानामुनि बस्नु, खानु, बच्चा जन्माउनु, नामको अगाडि श्रीमान श्रीमती लेख्नु प्रेमका अभिव्यक्ति हुन सक्छन्। तर ती सबै क्रिया बिना प्रेम हुन नसक्ने त होइनन् नि। जसलाई प्रेम भनेर व्यवहार चलेको छ त्यो सायद प्रेमको प्रभावबाट उत्पन्न हुने घटना मात्रै हुन्। प्रेम त अर्कै केही हो रहेछ, जसको चित्र भेटिँदैन, मात्र भेटिन्छन् त्यसका प्रभावहरू। तिनै प्रभावका चित्रहरूमा झुक्किरहन्छ मान्छे, तिमी र म, तिम्रो प्रेम, म भित्रको ब्ल्याक होल। मेरो मनमा यो सबै कुराहरू पनि नआउँदा हुन् यदि आज तिमीसँग त्यसरी भेट नहुँदो हो। मेरो व्यवहार देख्यौ भने तिमीले सजिलै भन्न सक्छौ मैले जे गरिरहेछु त्यसमा प्रेम छैन, त्यो त खालीपनको अभिव्यक्ति हो जसलाई निरन्तर भर्ने कोसिस गरिरहेकी छु। गृहिणी भएर, आमा भएर, कामकाजी भएर, मनको कोमलतन भागबाट आफ्नै लागि खोजेको एउटा परिचय छ प्रेमिका। यो भने म तिम्रो बाहेक अरू कसैको हुन सक्ने भइन यो जुनीमा। कहिलेका श्रीमान भन्छन्, तिमी खुलेर हाँस्दिनौ, म त सधैँ यस्तै त हुने, झुट बोलिदिन्छु म, कस्तो दुःख छ ढाँट्नु पर्दा। बिचरा मेरो श्रीमान, तिमीले मेरा खित्काहरू कहिले देख्न पाएनौ, मलाई उनीमाथि अनन्त दया लाग्छ। मेरो व्यक्तित्वको गहिराईमा एउटा निष्पट्ट अन्धकार लुकेर बसेको छ र म घुमिरहेछु त्यसैको वरिपरि, जसरी मेरा श्रीमान कसैलाई बयान गर्दै थिए ब्ल्याक होल। कसैले अनुमान गर्न सक्ने भन्दा पनि बढी आउँछौ तिमी मेरो सम्झनामा। म एक्लै हुँदा तिमीसँग कुरा गरिरहेकी हुन्छु, म कतै जाँदा तिमीसँग घुमिरहेकी हुन्छु। लाग्छ मेरो जीवन उही 20 वर्ष पुरानो समयको झ्यालखानामा जाकिएको छ, जसको ढोकामा तालचा ठोकेर म आफैले चाबी लुकाएकी छु। एकपटक भान्सामा अचार बनाइरहेकी थिएँ, याद आयो तिमीलाई पिरो कति मन पर्थ्यो, तिमी नाक रातो पार्दै सी सी गर्दै खान्थ्यौ, पिरो न पिरो खानेकुराहरू मेरो खित्का छुट्थ्यो। सम्झिँदा सम्झिँदै प्रशस्त खुर्सानी हालिदिएँ। भाग लगाउने बेला भयो, लाग्यो तिम्रो लागि पनि छुट्याइदेऊ अलिकति, भूत मन्साए जस्तो, होइन होइन देउतालाई चढाए जस्तो, अगाडि तिमी त थिएनौ त्यो पिरो अचार खान। श्रीमानले जब पहिलो गाँस मुखमा हाले चिच्याए, यस्तो पिरो कसैले खान्छ? म हाँस्न थालेँ, उता रिसको पारो चढ्यो, म पनि च्याटिएँ, त्यसै मन नपरि नखानु नि, कसैले कर गरेको छ र? फेरि आफैमाथि रिस उठ्यो, म किन यति निष्ठुर श्रीमानप्रति? दौडिँदै एक ग्लास दुध ल्याएर दिएर भने, सरी झोकिएँ आज। मेरो श्रीमान केही नबोली बाँकी खाना खाएर उठे। यसरी अवरोध पुर्याइरहन्छौ तिमी, यस्ता सयौं घटना घट्छन् दिनदिनै। हेर्नेलाई लाग्दो हो म कति सुखी, त्यो छैन। धन सम्पत्ति नाम सबै मेरा श्रीमान पनि बेला बखत भन्छन् म सम्पूर्ण भएको छु। तिमी जस्ती आमा पाएर मेरो सन्तानका लागि कस्तो परिपूर्ण छ। कहिलेकाहीँ म दिक्क हुँदा अघि अघिसम्म पनि श्रीमान भनिरहन्थे, म कुरो बुझ्दिनँ, चाहिएको के हो? सबै त छ, कमी के छ? घर छ, पैसा छ, नाम छ, योभन्दा अरू के चाहियो? भन्न मिल्ने भए भनिदिन्थे के चाहियो, तर मिल्दैन। कहिलेकाहीँ सोध्छु, तिमीले पनि मैले जस्तो यो प्रेमको अनुभव गरेको भए कस्तो हुँदो? तर तिमी तिमी हौ र म फरक मान्छे, फरक अनुभूति। तिमीले कहिल्यै भनेनौ बिहेमा तिम्रो रुचि छ। मलाई सधैँ बिहे प्रेम भोग्ने स्थायी माध्यम जस्तो लाग्यो। लाग्दछ हामी तीनवटै प्राण तीनवटा भिन्न आयाममा उभिएका छौँ र भोगिरहेका छौँ, देखिरहेका छौँ प्रेमको बहुआयामिक चरित्र। बाहिरबाट देख्नेले भन्छन् कस्तो प्रेमपूर्ण संसार, तर यसको भार कति मिहिनेतपूर्वक उठाएकी छु मैले, कसले देख्छ यो कुरा? बाहिरबाट हेर्दा देखिने भुवा जस्तो गृहस्थी कति गरुङ्गो छ मेरो लागि। लाग्छ भागौँ यहाँबाट, तर भागेर जाउँ कहाँ? न त भाग्नलाई हिजो तिमीले पर्खेका छौ, न त आज छौ कतै। तिमीसँग फेरि भेट भएपछि बेचैन छु म, त्यसै अकारण तिमीसँग फेरि भेट नभएको भए हुने यति धेरै जीवन्त हुने थिएन होला तिम्रो सम्झना। आफ्नो मनको अँध्यारो कुनामा जहाँ स्वयंको प्रवेश पनि निषेध छ, त्यस्तो ठाउँमा जोगाएर राखेको किशोर प्रेमका सम्झनाहरूको सामना गर्नुपर्ने थिएन। म मेरो सहकर्मी बिरामी भएकोले उसको स्थानमा त्यो तालिममा गएकी थिएँ। मलाई के थाहा मेरो नियतिको प्रपञ्च तालिमहरूको दोस्रो लहरको बीचतिरको एउटा कुर्सीमा बसेर आमालाई म्यासेज गर्दै थिएँ। अगाडि एकजना अग्लो पातलो मान्छे प्रोजेक्टरमा आफ्नो कम्प्युटर जोड्दै थियो। एकछिनपछि अगाडिको मान्छेले अलि चर्को स्वर तर शान्त स्वरमा भन्यो, अब सुरु गरौँ है। म मेरो फोनबाट आँखा उठाएर भित्तातिर हेरेँ, त्यहाँ तिम्रो नाम लेखिएको थियो, डाक्टर सुबोध शर्मा। म अचानक सचेत भएँ, अर्धनिन्द्रामा कसैले चिसो पानी खन्याए जस्तो भयो। मैले तिमीलाई निमेषभरमै चिने, दैव तिमी त्यही केटो थियो, चिने मैले त्यही नाक आँखा ओठ निधार। त्यो एक क्षणमा मैले तिम्रो सम्पूर्ण व्यक्तित्वलाई आफूभित्र उतारेँ। कसरी चिन्दिन थिएँ मैले तिमीलाई, तर मेरो छातीभित्र मुटु तर्सेको मृग जस्तै दौडिरहेको थियो। मन भनिरहेको थियो साँच्चै के यो मैले चिनेको जानेको मेरो सम्पत्ति ठानेको सुबु नै हो त? म गलत थिइनँ प्यारा, कुनै लोभी मानिसले उसको कन्तुरको भित्री भागमा मखमलमा बेरेर लुकाएको मोती जस्तो त्यो तिमी थियौ मेरो प्रेम। एक एक गर्दै सबैले आफ्नो परिचय दिँदै गए। म संज्ञा शून्य तिमीतर्फ हेरिरहेँ। मेरो सँगैको सिटमा बस्नेले म्याडम अब हजुरको पालो भनेपछि मेरो मुखबाट अनायास निस्कियो, स्नेहा शर्मा। मलाई पक्का थाहा छैन, तर त्यो क्षणमा जब मेरो नाम हावामा तैरिरहेको थियो मलाई लाग्यो तिम्रो आँखा केही चम्किला भए। तिमी तालिम दिन आएका विशेषज्ञ शिक्षक, मान्छेहरूसँग कुरा गर्दै हँसाउँदै प्रश्न गर्दै आफ्नो काम गरिरह्यो। तिमीले बोल्दा हाँस्दा हिँड्दा थाहै नपाई आफ्नो कपाल सुमसुमाउँदा म अनायासै हुत्तिएर 20 वर्ष अघिकी षोडशी भएँ। सम्झनामा कलेज, क्यान्टिन, साथीहरू, चियाका चुस्की, सिनेमा, उन्मुक्त हाँसोहरू आइरहे र आयौ तिमी पनि, अग्लो हँसिलो तर गम्भीर बाक्लो चस्मा लगाउने पढन्ते टपर। म अत्यन्तै औषध बुद्धि भएकी औषध देखिने औषध परिवारकी अनि औषध केटी तिम्रो सङ्गतमा नपर्नुपर्ने हो। तिम्रा नबुझिने दर्शनका सिद्धान्तका अनौठा र अनमेल जस्ता लाग्ने कुराभन्दा सिनेमा मनपर्नुपर्ने, सिङ पुच्छर नभएका जोक्स मनपर्नुपर्ने। प्यारा त्यो समयमा म मोहनी लागे जस्तै भएँ। तिमीलाई पढ्नु घुम्नु तिम्रो बारेमा सोचिरहनु मेरो चर्या भयो। तिम्रा अनौठा र गम्भीर जस्ता लाग्ने कुरा पनि मलाई मनपर्ने भए। मलाई सम्झना छ एकपटक तिमीले इन्द्रिणी देखाएर भनेका थियौ, प्यारी प्रेम त्यो इन्द्रिणी जस्तै हो, मात्र एउटा अवस्था संयोगको सृजना, यो सधैँ रहँदैन, यसको भोग त्यही संयोगको अन्तरालमा मात्र सम्भव छ। यदि कसैले त्यो संयोगलाई सधैँको लागि साँच्न खोज्यो भने असफलता निश्चित छ। म अबाक तिमीलाई हेरिरहेँ, सायद तिमीलाई लाग्यो होला मैले कुरा बुझिनँ। स्नेहा जसरी इन्द्रिणी घाम र पानीको संयोगको अवस्था पैदा हुन्छ, प्रेम पनि त्यस्तै हो विशिष्ट। जसरी इन्द्रिणी घाम वा पानीको जिद्दीले लामो समय स्थिर रहँदैन, प्रेम पनि अस्थायी अवस्था हो। भाग्यमानी तिनीहरू हुन् जो पटक पटक त्यो संयोगको साक्षी भइरहन्छन्। मलाई अहिलेसम्म थाहा छैन मैले तिमीलाई सम्पूर्ण सुने कि सुनिनँ, बुझे कि बुझिनँ, म सायद तिम्रो आकर्षणमा आकण्ठ डुबेर तिमीले बयान गरेको संयोगको भोग गर्दै थिएँ। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन ब्ल्याक होल कथाको वाचन हो। यो केशव गेवालीको कथा मैले वाचन गर्दैछु र यो कथा अधुरोमै रोकेको छु। केही बेरमा यसै कथाको बाँकी अंश लिएर आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। हामी आजको कार्यक्रममा लक्ष्मण गेवालीको कथा सुनिरहेका छौं। पाल्पा घर भई अहिले अमेरिका बस्दै आउनुभएका लक्ष्मण गेवालीको कथा ब्ल्याक होलको बाँकी अंश वाचन अब गर्छु। मलाई सम्झना छ, एकपटक तिमीले इन्द्रिणी देखाएर भनेकी थियौ, प्यारी प्रेम तु इन्द्रिणी जस्तै हो। मात्र एउटा अवस्था, संयोगको सृजना, यो सधैँ रहँदैन। यसको भोग त्यही संयोगको अन्तरालमा मात्र सम्भव छ। यदि कसैले त्यो संयोगलाई सधैँको लागि साँच्न सक्यो भने असफलता निश्चित छ। म अबाक तिमीलाई हेरिरहेँ, सायद तिमीलाई लाग्यो होला मैले कुरा बुझिन। स्नेहा, जसरी इन्द्रिणी घाम र पानीको संयोगको अवस्थामा पैदा हुन्छ, प्रेम पनि त्यस्तै हो, विशिष्ट। जसरी इन्द्रिणी घाम वा पानीको जिद्दीले लामो समय स्थिर रहँदैन, प्रेम पनि अस्थायी अवस्था हो। भाग्यमानी तिनीहरू हुन् जो पटक पटक त्यो संयोगको साक्षी भइरहन्छन्। मलाई अहिलेसम्म थाहा छैन, मैले तिमीलाई सम्पूर्ण सुने कि सुनिन, बुझे कि बुझिन, म सायद तिम्रो आकर्षणमा आकण्ठ डुबेर तिमीले बयान गरेको संयोगको भोग गर्दै थिएँ। मेरो निजी दार्शनिक म तिम्रो नजिक सर्दै भने तिम्रो अगाडि साक्षात इन्द्रिणी उपस्थित छ, तिमी चाहिँ आकाशको इन्द्रिणीमा समय खेर फाल्छौ। अर्को क्षणमा हामी अङ्गालोमा थियौँ। सुबु, त्यो पहिलो पुरुष स्पर्श, आफ्नै नारुत्वसँगको प्रथम दर्शन। प्यारा, तिमीले बयान गरेको इन्द्रिणीको सबै रङहरू म आफूभित्र अनुभव गर्दै थिएँ। मलाई थाहा भयो तिमी पश्चिम पहाडबाट पढ्न आएका थियौ, तिमीलाई धेरै टाढा पुग्नु थियो, यो संसारमा आफ्नो पाइलाको छाप छोड्नु थियो। तिमी अर्जुन दृष्टिका मालिक, आफ्नो निश्चयमा अडिक ढुङ्गा जस्तो व्यक्तित्व। तिमीले पनि थाहा पायो होला म अतिशय सामान्य, तिम्रो जस्तो दूरदृष्टि नभएकी, प्रत्येक दिन जसरी आउँछ त्यसरी नै खुसी वा दुःखी हुने साधारण युवती। तिमी भन्थ्यौ यही साधारण देखिने चर्यामा तिम्रो विलक्षण शान्ति र सन्तुलन छ। सायद त्यो मेरो प्रशंसा थियो। म चाहिँ तिम्रो मुखबाट मेरो नाम सुनेर ढकमक्क फुल्थे। मेरा लागि तिम्रो वरिपरि हुनु, तिम्रो अनुगामिनी हुने कल्पना मात्रै पनि सुखको स्रोत थियो। सुबु, त्यो 2 वर्षमा मैले अनेकानेक इन्द्रिणीको दर्शन गरेँ। एक्लै बस्दा, तिमीसँग हुँदा म सधैँ सधैँ तिमीमा डुबिरहेँ। त्यो समय जति नै प्रिय भए पनि घण्टाघरको घडी आफ्नै गतिमा हिँडिरह्यो। हामी दिन हप्ता र वर्ष बिताउँदै कलेज सकिने खुड्किलोमा आइपुग्यौँ। तिमीसँग योजनाहरू थिए, स्नातक कहाँ पढ्ने, के पढ्ने आदि इत्यादि। मसँग तिमी थियौ र तिमीलाई सुन्दा म सम्पूर्ण कान मात्रै हुन्थे। परीक्षा फल आयो, तिमी सधैँ जस्तो उत्कृष्ट भयो, म पनि तिम्रो सङ्गतले हुवा कसरी राम्रै गरेँ। सायद त्यसको झण्डै महिना दिनपछि होला म तिम्रो डेरामा थिएँ। तिमीले पकाएको कालो चिया पिउँदै थियौ। तिमीले भन्यौ, स्नेहा छात्रवृत्तिमा पढ्न जान मिल्ला जस्तो छ, सायद 1-1.5 महिनामा थाहा हुन्छ होला। म एकैछिन खुसी भएँ, फेरि दुःखी भएँ। के भन्ने, केही थाहा नै भएन। हावामा फैलिएको तिम्रो बासना बोक्सो फोक्सो भरि भरेर म निस्किएँ तिम्रो डेराबाट। यो दिन ढलेर साँझ पर्नु मेरा लागि सजाय भयो। रातभरि छटपट छटपट गरिरहेँ। एकपटक तिमीलाई कतै नजाऊ भन्न मन लाग्यो, एकपटक मलाई पनि लैजाऊ भन्न मन लाग्यो, पहिलोपल्ट सोध्न मन लाग्यो तिम्रो ठुलो योजनामा म कहाँनिर पर्छु। भोलिपल्ट बिहानको खाना खाइवरी म झन्डै दौडिँदै तिम्रो डेरामा पुगेँ। तिमी केही पढ्दै थियौ, म पुगेपछि हामी केही हाँस्यौँ, गफ गऱ्यौ सधैँ जस्तो। तिमीलाई थाहा थिएन त्यो सधैँ जस्तै देखिने म भित्र आज एउटा हुण्डरी थियो। मलाई कारण थाहा थिएन, तर तिमी त्यो दिन अलि उत्तावला भएका थियौ। मैले तिम्रो अनुशासनहीन हातलाई ट्याप्प समातेर भने, योभन्दा टाढा जान मलाई तिम्रो सिन्दूर चाहिन्छ। म आज पनि छक्क पर्छु, म जस्तै सुधी डरपोक केटीले कसरी आँट गरे त्यति बोल्न। अर्थात् तिमी रोकियौ, तिमीले झुट नै सही आश्वासन मात्रै दिएको भए पनि म भित्रको बाँध फुट्ने थियो सायद त्यो दिन। म बाहिर नदेखिए के हुँदियौँ, तर तिम्रो सङ्गतले, तिम्रो प्रेमले, भैँसले म पनि भित्रभित्रै उत्ताउली भएकी थिएँ। मुखसम्मै टिलपिल टिलपिल भरिएको गाग्री जस्तै भएकी थिएँ। सानै धक्काले पनि छचल्किन तयार थिएँ म। मेरो शब्दभित्र निवेदन पनि थियो, आग्रह थियो, जे सुके भनेर भए पनि झुट नै सही, मलाई फकाऊ, मनाऊ र चाहे जसरी भोग र सन्तुष्ट हो तिमी। उत्कर्षमा मैले मेरो गन्तव्य भेट्ने थिएँ, तर तिमी थियौ साक्षात पाषाण, आफूलाई युधिष्ठिरको अवतार ठान्ने कठोर हृदयका मालिक। तिमीले हठात मलाई तिम्रो अङ्गालोबाट मुक्त गर्यौ। केही क्षणको लामो र अप्ठ्यारो शान्तिपछि तिमीले भन्यौ, चिया खाऊ, म लिएर आउँछु। तिमीलाई लाग्यो होला म तिम्रो खाजा पर्खिनेछु र सधैँ जसो म चिया खाएर फर्किनेछु। त्यो दिन त्यहाँ म आफूलाई रित्त्याउन गएकी थिएँ। मलाई नछोएर निशब्द बसेर तिमीले मेरो अपमान गर्यौ। सुबु अत्यन्त संवेदनशील बिन्दुमा दिएको सानो धक्का पनि अन्यत्रको कठोर प्रहारभन्दा बढी दुख्दो रहेछ। म तिमी नफर्किँदै त्यहाँबाट हिँडेँ। तिम्रो संसार अत्यन्तै अपरिचित लाग्यो। त्यो दिन म घायल, अस्वीकृत र अपमानित भएर म तिम्रो संसारबाट बिदा भएँ। मलाई अहिले सम्झना छैन म रोइरहेकी थिएँ वा थिइनँ, तर म भित्र आँसुको, क्रोधको, पीडाको सागर उर्लिरहेको थियो। शुभ मैले असाध्यै मन पराएको, माया गरेको, आदर्श ठानेको मेरो नायक त्यो दिन कायर साबित भयो। त्यो दिन घर फर्केर आफ्नो कोठामा सिरकभित्र नित मरुन्जेल रोएपछि मैले आफैलाई भने, अब तिमीसित भेट्ने कुनै प्रयोजन छैन, तिमीसँगको सङ्गतले थप पीडा र अपमान मात्र दिनेछ। मैले आफूलाई किताबहरूमा, घरको कामहरूमा व्यस्त राखेँ। कहिलेकाहीँ तिमीलाई भेट्ने तीव्र इच्छा हुन्थ्यो, तिम्रो सम्झनाले रातभरिको निद्रा हराउँथ्यो, तर हरेक पटक तिमीलाई सम्झिँदा मेरो अपमान बोध बढिरह्यो। सायद यसरी नै मेरो झन्डै दुई महिनाको समय बित्यो। त्यो बीचमा तिमीले फोन पनि गर्यौ। आमाले तिम्रो कलेजको सुबोध भन्ने साथीले फोन गरेको छ भन्दा मैले चिन्दिनँ, छैन भनिदिनुहोस् भने। त्यस्ता फोनहरू आइरहने हुँदा आमालाई त्यो कुरा अनौठो लागेन। त्यसको केही हप्तापछि होला मेरो सहपाठी इन्दिरासँग भेट भएको। ऊ मेरो घरमा आई, मेरो कोठामा आएर ढोका बन्द गर्दै भनी, के छ तेरो खबर, बाहिर तेरो मजनु बजारभरि घुम्दैछ, त चाहिँ घरमा? त्यो त्यस्तै थिए गफाडी। मैले आँखाभरि प्रश्न लिएर उसको अनुहारमा हेरेँ। त्यो सुबोध थियो नि कलेजको, अस्ति बाटोमा भेटिएको थियो, भेटेको दुई मिनटमै तिम्रो त स्नेहासँग भेट हुन्छ होला, यो चिठी देऊ न है प्लिज भन्छ। इन्दिरा फेरि हिही गरी, मैले आफै देऊ, म अरूको चिठी बोक्ने मान्छे हो भनेको, कस्तो बिचरा देखियो भने। ऊ हाँसेको हाँसै थिए। इन्दिराले एउटा खाम मेरो हातमा हाल्दै भने, खोल्न पढौँ तेरो लभ लेटर, तिमीहरूको पर्या हो कि क्या हो? एक दुईपटक बोलेको मात्रै हो, तँलाई थाहा छ नि केटाहरूको ताल, नजाने गाउँको बाटो किन सोध्ने? मैले त्यो चिठी फुत्त भुइँमा फालिदिएँ, भने म त पढ्दिनँ, मेरो हातबाट छुटेर मुटु भुइँमा खस्यो। तर मलाई त्यति नै खेर उसँग सोध्न मन लागेको थियो, तिमी कस्तो देखेका थियौ, के लगाएका थियौ, दुब्लो थियौ, दाढी पालेका थियौ? तर सुबु म त्यति सजिलै खुल्ने मान्छे कहिले पो थिएँ र मनभरि हतार लिएर मैले उसका चाहिँदा नचाहिँदा कुराहरू सुनिरहेँ। लामो गन्थनपछि ऊ घर गई। मैले तिम्रो चिठी हेरिरहेँ, त्यो खामभित्र तिमी बन्द थियौ, के भन्न खोज्दैछौ तिमी? तिमीबाट निराश हुँदाहुँदै पनि म तिमीलाई सुन्न आतुर थिएँ। म मेरो रोमाञ्च देखेर आफै छक्क परिरहेकी थिएँ। केही समय पहिलेसम्म म तिमीसँग बोल्न भेट्न अस्वीकार गरिरहेकी थिएँ। अचानक तिमी यसरी प्रकट हुँदाको यो आतुरी प्यास प्रेम कस्तो अनौठो हुँदो रहेछ। अन्ततः झण्डै एक युग पश्चात इन्दिरा गई। म उसलाई पुर्याउन घरको मूल ढोकासम्म गएँ। झण्डै दौडिँदै कोठामा फर्केँ। त्यहाँ तिमी मलाई पर्खिएका थियौ बन्द खामभित्र। तिम्रो चिठी यस्तो थियो: स्नेहा, तिमीलाई यो चिठी लेख्नुपर्ने अवस्थामा पुग्दा मलाई ग्लानी बोध भइरहेको छ। तिमीलाई सामुन्ने राखेर यही कुरा भन्न पाएको भए खुसी लाग्दो। म दोषी छु यसको लागि, मलाई माफ गर प्यारी। मैले तिमीसम्म पुग्ने कोसिस पनि गरेको, तिम्रो अस्वीकारको सगरमाथा चोड्नु मेरो सामर्थ्यभन्दा बाहिरको कुरा साबित भयो। जे होस्, अहिले तिम्रो आँखा मैले लेखेका हरफहरूमा दौडिरहँदा मैले कतै न कतै तिमीलाई छोइरहेको छु। स्नेहा, तिम्रो नाममा थप मिल्ने सम्बोधन मसँग छैन। तिम्रो नाम मेरा लागि प्रेमको पर्याय पर्याप्त भएको छ। तिम्रो उपस्थितिले दिने कोमलतम अवस्थाको अनुभवको तुलना म केसँग गरौँ? अहिले मैले त्यो गुमाएको छु। त्यो अन्तिम भेटपछि हाम्रो सम्बन्ध जुन बिन्दुमा पुगेर रोकिएको छ त्यसलाई बुझ्ने कोसिस गर्दैछु प्यारी। अहिले सम्झिरहेको छु तिमीसँगको प्रथम भेट, तिम्रो बासना, तिम्रो हाँसो। म भन्न सक्दिनँ कुन दिनमा कुन क्षणमा म तिमीतर्फ तानिएँ वा कहिले पो तिमीतिर तानिएन। अत्यन्तै कोमल फूल जस्ती जीवन्त तिमी। फेरि सम्झिरहेको छु हाम्रो सम्बन्धको प्रहार जस्तो बज्रिएको तिम्रो वाक्य। मलाई सिन्दूर चाहिन्छ। मैले मेरो जीवनमा जति सम्बन्धहरू देखेँ, मेरो बा आमा काका काकी मामा माइजू र अरू अनेक अनेक जोडीहरूका, तिनीहरूमा प्रेम बाहेक बाँकी सबै कुरा देखेँ। सबै सबै सम्बन्धहरू दैनिकीमा बाँधिएका, आवश्यकताले र कतिपय लोकलाजले मात्र अडिएका। दैनिक जीवनमा पट्यार लाग्दा आवश्यकताहरूको बोधमा थिचिएर सामाजिक मर्यादाका पर्खालहरूमा यति विघ्न बाँधिएको देख्छु कि हृदयको कुनामा कतै प्रेम बाँकी छ भने पनि नदेखिने अवस्थामा पुगेको प्रतीत हुन्छ। मायाको साक्षात स्वरूप जस्ती मेरी प्रेमिका, प्रेमको सम्बन्ध बराबरीमा आधारित छ। त्यो बराबरीले दिने स्वतन्त्रताको शक्ति तिमीले अहिले नै भोगिरहेका छौ। स्नेहा, यदि तिमीले थोरै मात्रै ध्यान दियौ भने देख्नेछौ प्रेमिका भएर तिमीले मेरो आग्रहहरूलाई आफ्नो सुविधा अनुरूप स्वीकार वा अस्वीकार गर्न सक्छौ। म तिमीलाई र तिमी मलाई बाध्य पार्न सक्दैनौ। तिमी वा म कुनै पनि क्षणमा सँगै नहुन स्वतन्त्र हुँदा पनि सँगै हुने इच्छामा मैले प्रेम देख्छु। तर सँगै हुने इच्छा समाप्त भइसकेपछि पनि सँगै बस्ने बाध्यतामा विवाह, त्यो बाध्यताको घेराभित्र धेरै पटक व्यभिचार जस्ता सम्बन्धहरू देखेको छु, हिंसापूर्ण सम्बन्धहरू देखेको छु। प्यारी, तिमीप्रति सम्पूर्ण मन र शरीर आसक्त भइरहँदा पनि म मान्न सकिरहेको छैन नारी र पुरुष प्रेमको चरम अभिव्यक्ति बिहे हो। म आहत छु, स्तम्भित छु। म अझै काँचै पनि हुन सक्छु स्नेहा, तर मैले तिमीलाई श्रीमती बनाएर खुट्टा ढोगाएर आशीर्वाद दिन थाले भने हामी बीचको सम्बन्धको बराबरी त्यहीँ मर्नेछ। बराबरी प्रेमको पहिलो शर्त हो। डर लागेको छ अन्तिम हुन सक्ने चिठीमा पनि म बहसमै व्यस्त छु। सायद तिमीलाई निराश पनि पारिरहेको छु। नेपाल छोड्नुभन्दा पहिले तिमीलाई भेट्न पाए हुने प्यारी, एकपटक छुन पाए हुने, म आउँछु है छिट्टै भन्न पाए हुने। मैले धेरै कोसिस गर्दा पनि तिमीलाई भेट्न र देख्न सकिनँ। यो चिठी लेखेको तेस्रो दिन मैले नेपाल छोड्नेछु। मेरो पढाइको लागि जानुभन्दा पहिले मैले देखेको सपनाको बोली तिमीलाई पनि सुनाउन मन थियो। दुःखी छु, अब भेट हुँदैन होला। मन भारी हुन्छ सम्झिँदा। तिमी मसँग रिसाएकी छौ, म तिमीलाई नफकाई हिँड्दैछु। तिम्रो स्वतन्त्रताको सीमा भत्काउने मेरो हैसियत र इच्छा दुवै मसँग छैन। बिदा। चिट्ठी सकियो अनायासै। भित्तामा टाँसिएको क्यालेन्डरमा मिति हेरे। तिमी त्यही दिन जाँदै थियौ। त्यति बेला तिमीलाई भेट्न पाएको भए म भन्दै थिए। म तिमीसँग रिसाउन पनि नसक्ने रहेछु। म रोइरहे धेरै बेर। त्यति बेला तिमीले दिएको तालिममा बस्दा यी सबै सम्झना एक एक गर्दै आए। वर्तमानमा कोही करायो, ल 15 मिनटको ब्रेक है। म झल्यास्स भए, तिमी मैतर्फ आइरहेका थियौ। स्नेहा होइन, त्रिचन्द्रको आइएससी। तिमी मेरो अगाडिको बेन्चमा बस्यौ र थप्यौ, मलाई चिन्यौ? यो पनि कुनै प्रश्न भयो। मलाई उत्तर दिनै मन लागेन। मैले चिने भने जस्तो गरी टाउको मात्रै हल्लाए। तिमी त अझै उस्तै थोरै बोल्छौ जस्तो छ। कति कुरा सोध्नु छ तिमीलाई। तालिम सकेपछि कुरा गरौँ न एकैछिन। तिमीले यसो भन्दा म थरथर काँपिरहे। तिम्रो ओठमा पुरानो मुस्कान थियो। सुनेकी छु रक्सी जति पुरानो भयो त्यति मिठो हुन्छ अरे। एक क्षणका लागि लाग्यो तिम्रो हात समातु र भनौँ कहाँ गएका थियौ मलाई एक्लै छोडेर। तर भने म त निस्किन लागे कि घरबाट फोन आयो। ए हो र, तिम्रो अनुहार कति उदास देखिएन। तिमीले कर गरेका भए भन्दियो पर्ख है, म एकैछिनमा आइहाल्छु। तर तिमीले कहिले पो माथि हकपूर्वक बोलायो र? के प्रेम भनेको एकअर्काको निजी क्षेत्रमा गरिने हस्तक्षेप होइन? खै बुझेको, मैले आ गर्दा तिमीले अलङ्कार नबुझिदिएपछि म बोल्नुको अर्थ के? तिमी एकैछिन रोकियौ र भिजिटिङ कार्ड दिँदै भन्यौ म अझ एक महिना जति नेपाल बस्छु, मिल्छ भने एकपटक भेटौँ न है। मैले तिम्रो हातबाट त्यो भिजिटिङ कार्ड लिएर बाहिर निस्केँ। म त्यसै एक हप्तादेखि नसुतेकी हुँ र। मैले तिमीलाई किन भेटौँ वा नभेटौँ कति धेरै जान्न मन छ तिम्रो बारेमा। के यो दुनियाँमा कोही छ जसले मलाई भनिदियोस् जाऊ भेट केही हुँदैन मन लागुन्जेल कुरा गर। लेखक सुबोधलाई इमेल नलेखेर मैले तिमीलाई यो डायरी लेख्ने निर्णय गरेँ। अब म उसलाई भेटेर के गरौँ? कदाचित सुबोध अझै पुरानै समयमा अल्झेको रहेछ भने, अथवा उसले गएको दिनको भोगाई केही होइन जस्तो गरिदियो भने, उसको लागि त्यो मात्र अपरिपक्व उमेरको उत्ताउलो पनि रहेछ भने, या उसको व्यवहार कुनै समयका सामान्य सहपाठीसँगको जस्तै भइदियो भने, यो कुनै पनि अवस्था मेरो लागि असहनीय पीडाका स्रोत बन्नेछन्। धेरै रात अनिदो बसेपछि लाग्यो अब भेट्नुको कुनै प्रयोजन छैन। मेरो प्रेम जस्तो छ त्यस्तै रहोस्, आकाशको चन्द्रमा जस्तो अप्राप्य र सुन्दर। त्यसको नजिकै पुगेर त्यसका दागहरू जान्नु छैन, दोषहरू जान्नु छैन। मेरो कल्पनाको चित्र मेरो मनमा जति सुन्दर छ आकर्षक छ त्यस्तै रहोस्। मेरो भोग त्यसको प्राप्तिमा होइन आकर्षणमै मात्र रहोस्। मुटु भित्रैसम्म सुल दसिन्छ। आह, यो अप्राप्ति र असन्तोष जीवनको अन्तिम क्षणसम्मको साथी। अब आखिर अस्तित्व पनि पीडाबोधमै सबैभन्दा बढी प्रष्ट हुने त हो। अब यही चेतनाको भरमा आफूलाई महसुस गर्नु छ बाँकी जिन्दगी। ब्ल्याक होल शीर्षकको यो कथा मैले श्रुति सम्वेकमा आज सुनाएँ। केशवराज केवालीको यो कथा अलि लामो भएको हुनाले आज मैले दुईवटा कथा सुनाउन सकिनँ र आजको शुक्रबार ब्ल्याक होल मात्रै आजको कार्यक्रममा सुनाएँ। अर्को शुक्रबार फेरि केशवराज गेवालीकै अरू कथाहरू लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथीहरू मनोज विष्ट र दिनेश निरौलासँगै म अच्युत घिमिरी आजको श्रुति सम्वेकबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि। देखे कई राम्रो देखे पछि देखे पछि मुटु जल्छ नदेखे कई राम्रो नदेखे कई राम्रो उनको जीवन मेरो कथा नदेखे कई राम्रो
जीवन मेरो कथा नदेखे